نہ جانے مسائل دو علماء سے پوچھے، یہ حکم مبین ہے ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو پوچھ لے کو کس میں رب کی رضا ہے، رب کی رضا ہے۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، دارالافتاء اہل سنت کے سلسلے میں آپ کو ایک مرتبہ پھر مرحبا کہتے ہیں، خوش آمدید کہتے ہیں۔ ہم ایک ٹاپک پر بات کرتے ہیں، اور آج بھی ہمارا بہت ہی پیارا ٹاپک ہے، اور وہ ہے ٹریڈنگ، بزنس، خرید و فروخت۔ جی ہاں، ایک مسلمان زندگی جب گزارتا ہے تو بہرحال اس کا واسطہ کسی نہ کسی طرح زندگی کی کسی بھی دور میں خرید و فروخت سے ضرور پڑتا ہے۔ ایک مسلمان کیا، ایک انسان کا ہی جو ہے واسطہ پڑتا ہے، اس کے بغیر جو ہے وہ بہرحال زندگی گزارنا یہ ناممکن سی بات ہے۔ تو اب اسلام اس بارے میں ہماری کیا رہنمائی فرماتا ہے کہ ہمیں خرید و فروخت کرنے کے اندر، چاہے ایز اے تاجر، بزنس مین، یا چاہے ایز اے کسٹمر، خریدار کے طور پر، ہمیں کن باتوں کا خیال رکھنا ضروری ہے؟ کیونکہ جب آپ بات کرتے ہیں بزنس کی، تو بسا اوقات ذہن میں ایک بات آتی ہے کہ یہ جو سارے مسائل بیان کیے جا رہے ہیں، یہ تو تاجروں کے لیے ہیں، بزنس مین کے لیے ہیں، بزنس انڈسٹری کے لیے ہیں۔ لیکن جب میں پرسنل اپنے گھر کا کوئی ایسا کام کرتا ہوں، یا اپنا گھر کی کوئی چیز بیچنے کے لیے جاتا ہوں، تو میں ان تمام چیزوں کو بھول جاتا ہوں، یا ان چیزوں کی طرف توجہ نہیں رکھ پاتا، اور شاید ذہن میں یہ بات ہوتی ہے کہ میں تاجر تو ہوں نہیں۔ لیکن در حقیقت جس وقت آپ وہ سامان بیچ رہے ہوتے ہیں، اس وقت تو آپ تاجر ہی ہوتے ہیں۔ مثال کے طور پہ آپ اپنے گھر کا پرانا فرنیچر بیچ رہے ہیں، یا آپ اپنا گھر ہی سیل آؤٹ کر رہے ہیں، یا اپنی بائک، کار، کوئی بھی چیز آپ فروخت کر رہے ہیں، اپنا لیپ ٹاپ، اپنا موبائل آپ جو ہے وہ بیچ رہے ہیں، تو اب آپ بھی تاجر ہیں۔ جی، اور اب آپ کے اوپر بھی وہی سارے احکامات ہیں کہ آپ کو بھی ان باتوں کا خیال رکھنا ضروری ہے۔ جس طرح جھوٹ اور دھوکہ دہی ہم اپنے لیے اس بات کو پسند نہیں کرتے کہ جب ہم بزنس مین سے کوئی چیز خریدیں تو وہ ہمیں جھوٹ بول کر بھیجے، یوں ہی ہمیں بھی اسی بات کا خیال رکھنا ہوگا کہ جب ہم اپنی کوئی چیز بیچ رہے ہیں کسی کو، چاہے وہ پرانی ہے چاہے نئی ہے، تو ہم بھی اس میں جھوٹ اور دھوکہ دہی سے کام نہ لیں، ہم بھی اس کی وہ صفات بیان نہ کریں جو اس کے اندر ہیں ہی نہیں، اتنا مبالغہ نہ کر بیٹھیں کہ جو جھوٹ کی طرف جو ہے وہ چلا جائے۔ اگر کوئی عیب ہے تو ہم واضح کر کے جو ہے وہ بیچیں۔ تو یہ تمام چیزیں جو بھی ہم آگے بھی ڈسکس کریں گے، یہ تمام چیزیں ہمارے ساتھ انفرادی طور پر بھی بالکل پائی جا سکتی ہیں، جس کے اندر ہمیں دینی اعتبار سے احکام شریعت کا خیال رکھنا ضروری ہوگا۔ ابتدان بڑھتے ہیں درود پاک کی فضیلت کی طرف، چنانچہ نبی رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جس شخص نے مجھ پر ایک مرتبہ درود پاک پڑھا، اللہ تبارک و تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ ہم بات کر رہے تھے کہ خرید و فروخت سے متعلق اسلامی تعلیمات کے اوپر عمل کرنا، یہ بہرحال ایک مسلمان پر ضروری ہے، چاہے وہ بائی پروفیشن بزنس مین ہو یا نہ ہو۔ لیکن جس وقت وہ تجارت کر رہا ہے، کوئی مال بیچ رہا ہے، کوئی مال خرید رہا ہے، تو خریدار ہے تو خریدار سے متعلق اس کے احکامات اسے معلوم ہونے چاہیے، اور جب وہ دکاندار ہے، بیچنے والا ہے، تو پھر اس سے متعلق احکامات اسے جاننے ضروری ہیں، تاکہ اس کے مطابق عمل کیا جا سکے۔ کیونکہ عمل بغیر علم کے ممکن نہیں، تو پہلے بہرحال بات ہے جانکاری کی، جاننے کی۔ اس بارے میں حدیث پاک بھی ہم کچھ ذکر کرتے ہیں، چنانچہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے تاجروں کی رہنمائی فرماتے ہوئے ارشاد فرمایا، خرید و فروخت میں حلف یعنی قسم کھانے کی کثرت سے بچو، پرہیز کرو، کہ اگرچہ قسم کھانا چیز کو تو بکوا دیتا ہے مگر برکت مٹا دیتا ہے۔ اندازہ کیجئے کہ ہمارے ہاں بسا اوقات اس مال کی قیمت کے اوپر قسم کھائی جاتی ہے، قسم سے یہ چیز تو اتنے کی مجھے بھی نہیں پڑی کہ میں آپ کو بیچ دوں، بعد میں اس سے کم میں بھی بیچ دی جاتی ہے۔ इसमें तो कोई ऐब ही नहीं है, इसकी तो यही खसूसियात हैं, उसके ऊपर भी कसम उठा रहे होते। अलगर्ज बाज ताजिरों की आदत होती है कि वो बात बात पर कसम उठाते हैं। पहली बात तो ये कि झूठी कसम खाई तो गुनहगार भी होंगे, और अगर सच्ची कसम खाई तो भी इस हदीसे पाक से पता चला कि सौदा तो बिक जाता है, आप पर एतबार करके सौदा तो खरीद लेता है, लेकिन बहरहाल उस सौदे से बरकत खत्म हो जाती है, उस माल से बरकत खत्म हो जाती है। तो लिहाजा हमें चाहिए कि हम जरूरतन ही कसम खाएं, बिला जरूरत कसमें ना खाएं, और कसम या बगैर कसम दोनों ही सूरतों में जब कोई बात बयान करें तो झूठ बयान ना करें। झूठ पर कसम खाना तो और ज्यादा जो है वो गुनाह की बात है, तो लिहाजा इस चीज से भी बचना जरूरी है। एक और हदीस पाक में है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, तीन शख्सों से अल्लाह तबारक व तआला कियामत के दिन कलाम नहीं फरमाएगा, और ना उनकी तरफ नजर करेगा, और ना उनको पाक करेगा, और उनके लिए तकलीफ देह अजाब होगा। हजरत अबू जर रदी अल्लाह तआला ने अर्ज की कि वो नाकाम नामुराद शख्स कौन है या रसूल अल्लाह? इरशाद फरमाया, कपड़ा लटकाने वाला, तकब्बुर की नीयत से अपने कपड़े को टखनों से नीचे लटकाने वाला। दूसरा फरमाया कि एहसान जताने वाला, किसी को कुछ दिया और उसके बाद उस पर एहसान जता रहा है। और तीसरा फरमाया, झूठी कसम के साथ अपना सौदा चला देने वाला। तो हमने कसम की बात की थी कि सच्ची कसम भी बरकत उठा देती है जब उसकी कसरत हो, तो झूठी कसम के बारे में तो आपने वईद सुनी कि किस कदर जो है वो ऐसा शख्स नाकाम व नामुराद होगा कि कल कयामत में अल्लाह तबारक व ताला ना उसकी तरफ नजर फरमाएगा, ना उससे कलाम फरमाएगा, और ना ही उसे पाक करेगा, और उसके लिए तकलीफ दे अजाब होगा। लिहाजा झूठ और झूठी कसम दोनों से ही बचना जरूरी। एक और हदीस पाक में है, नबी करीम सल्लल्लाहु तआला अलैहि वालैहि वसल्लम ने इरशाद फरमाया, एक गिरोह तुजार बिजनेस कम्युनिटी को मुखातब करके फरमाया कि खरीदो फरोख्त में लग्व और कसम हो जाती है, फजूल बात हो जाती है, तो फरमाया उसके साथ सदका मिला लिया करो। हत्तल इम्कान, अव्वलन तो झूठी कसम तो खानी ही नहीं है, सच्ची कसम से भी बचना है, और अगर फिर भी कुछ कसमें अगर उठा ली गई या कोई फजूल बात जो है वो कर दी गई जिसकी वजह से आपका सौदा हराम नहीं हुआ, दूसरे मुसलमान को धोखा नहीं हुआ, तो भी इस तरह की फजूल बात और इन चीज़ों से बचने के लिए सदका कर देना चाहिए, ताकि जो गलती कोताही हो वो सदका उन चीज़ों को मिटा दे। तो लिहाजा ताजिरों को अपनी इन बुराइयों को मिटाने के लिए भी, अपने माल में बरकत करने के लिए भी बिल्कुल सदका करते रहना चाहिए, कि सदका कर देने से माल में कमी नहीं होती बल्कि माल बढ़ता ही है। बज़ाहिर माल जा रहा होता है, लेकिन दर हकीकत दुनिया और आखरत दोनों का बहुत सारा माल हमारे पास ला रहा होता है। अल्हम्दुलिल्लाह अज़्ज़ुल दावत इस्लामी की तहरीक के तहत भी कई जो है वो दुकानदार अपनी दुकानों के ऊपर सदका बॉक्स जो है वो रखते हैं, और उसके अंदर वो खुद भी जो है वो सदक़े के पैसे जो है वो रोज़ाना कुछ ना कुछ डालते हैं, और दीगर जो उनके पास आने वाले कस्टमर्स हैं उनकी भी तरगीब दिलाते हैं। तो यकीनन एक अच्छा अमल है, तो हमें भी चाहिए कि अगर आपकी दुकान के ऊपर नहीं है, मेरे घर में सदका बॉक्स नहीं है, तो मुझे अपने घर में भी रखना चाहिए। एक चीज़ होती है तो बंदे की एक नीयत उसकी तरफ जो है वो कन्वर्ट रहती है और दिखती रहती है, तो चले सुबह जब आता है तो बंदा जो है वो उसके अंदर कुछ सदका डाल देता है कि सदका जो है बुराइयों को टालता है, सदका जो है वो हमारी लगवियात को जो है वो मिटा देता है। तो सदके के बहुत सारे फजाइल हैं, तो हमें चाहिए कि हम सदका भी देते रहा करें। आइए बढ़ते हैं आपकी कॉल्स की तरफ और उन्हें शामिल सिलसिला करते हैं। जी कॉल दीजिए।
मैं इमरान अजीम जोड़िया बाजार में ब्रोकरी करता हूँ। मेरा मुफ्ती साहब से सवाल ये कि हम किसी पार्टी से सौदा लेते हैं फिर किसी दूसरी पार्टी को देते हैं, अब ये है कि कभी माल की पोर्शन दो दिन में डिलीवरी उठती है, कभी चार दिन में, इसमें जो बेचने वाला है इसके माल के रेट बढ़े आते हैं तो उसकी नीयत खराब हो जाती है, तो अच्छे माल की जगह जगह जो हमें दिया अच्छा दिया हुआ था सीधा हल्का देने की कोशिश करता है, क्या उसके लिए ये जायज है या नाजायज है?
जी जनाब, चंद पैसों के नफे के खातिर ऐसे ताजिर अपना एतमाद खो बैठते हैं, ये बात तो मार्केट वाले बेहतर जानते हैं। और बहरहाल शरई एतबार से ऐसा करना भी जायज़ नहीं है कि रेट बढ़ने की वजह से आप जो है वो अपनी ज़बान से फिर जाएं कि जनाब मैं सौदा ही नहीं करूँगा, ऐसा करना भी जायज़ नहीं। कि जब आपने सौदा कर लिया तो सौदा दर हकीकत क्या है, आपका ज़बानी तौर पर किसी बात को जब पुख्ता कर देते हैं कि भाई मैंने तुमसे इतने में ये माल ख़रीदा, वो कहता है मैंने इतने में ये माल आपको बेचा, सौदा हो गया। अगरचे कोई ट्रांजेक्शन नहीं हुई, कोई पैसों की ट्रांजेक्शन नहीं हुई, डिलीवरी की आपकी ट्रांजेक्शन नहीं हुई, सौदा हो गया। अब इस सौदे की पासदारी दोनों के ऊपर लाजिम है। तो अब अमूमी तौर पर यही होता है कि जनाब 2 दिन बाद 3 दिन बाद जो है वो डिलीवरी माल की देनी होती है, और उसमें बसा औकात यही है कि रेट दरमियान में अप एंड डाउन हो जाए तो लोगों के दिल में शैतान जो है वो लालच ले आता है और वो अब या तो देने से मुनकिर हो जाते हैं, उसके लिए झूठे जो है वो हीले बहाने भी तराश लेते हैं कि जनाब पीछे से माल आया नहीं, पीछे माल बना नहीं, वगैरह वगैरह। तो बहरहाल ऐसा करना जायज़ नहीं है। ऐसे वक्त में इंसान को ये सोचना चाहिए कि जो मैं हीले बहाने कर रहा हूँ अगर यही मेरे साथ कोई करे तो क्या मैं इस चीज़ को जो है वो अपने लिए अच्छा समझूंगा? यकीनन हर कोई भी अपने लिए इस बात को अच्छा नहीं समझेगा। तो जो चीज़ अपने लिए हम अच्छा नहीं समझते वो अपने दूसरे मुसलमान भाई के साथ क्यों कर रहे हैं, नंबर 1। नंबर 2 ये कि अल्लाह तबारक व तआला अलीम बिज़ाति सुदूर है, दिलों के हालात जानने वाला है। हो सकता है कि आप सामने वाले कस्टमर को तो मुतमईन कर दें लेकिन अगर झूठ या हीला बहाने से काम ले रहे हैं तो भारत अल्लाह तबारक व तआला तो सब कुछ जानता है, कल क़यामत में उसके सामने जवाबदही मुश्किल हो जाएगी। और फिर मार्केट के अंदर दोनों ही सिचुएशंस होती हैं, बाज़ सूरतों के अंदर माल के रेट ज़्यादा हो जाते हैं तो बाज़ सूरतों में माल के रेट कम भी हो जाते हैं। तो कम होने की सूरत में ख़रीदार पर भी ये लाजिम होगा कि अब उसने जो सौदा किया है वो उसी पर ख़रीदे। अब वो ये नहीं कह सकता कि नहीं जनाब अब तो मार्केट के रेट कम हो गए मुझे आप कम में दें, या अब ये सौदा छोड़ के कम रेट के चक्कर में किसी और के पास जाए। तो सौदे की पासदारी दोनों तरफ ही जो है वो लाजिम होती है। वन साइड अगर आप पासदारी करवाने की कोशिश करेंगे तो कभी भी कामयाबी नहीं होगी। तो लिहाजा ख़रीदार भी इस बात का ख्याल करे और जो दुकानदार है वो भी इस बात का ख्याल करे कि जो सौदा हो गया अब उसके बाद रेट अप हो या डाउन हो उस सौदे से फिरने की इजाज़त नहीं है। हाँ, अगर बाहमी रजामंदी से जनाब जो है वो अगर इस तरीके से कर लेते हैं तो उसमें हरज नहीं है, लेकिन उमूमी तौर पर बाहमी रजामंदी होती नहीं है। और जब बाहमी रजामंदी ना हो तो फिर जो है वो सौदा कैंसिल कर देना या उसकी जगह लो क्वालिटी का माल जो है वो दे देना तो ये तो धोखा देना है, इसकी हरगिज़ हरगिज़ इजाज़त नहीं है, नाजायज़ और गुनाह है। जी मजीद,
खरीद और फरोख्त के मामले में जो इकाला होता है तो ये इकाला का क्या माना है, इसके हवाले से मदनी फूल इशर फरमा दीजिएगा।
जी मजीद कॉल।
मैं गुलाम मुर्तजा नरवाल से रज कर रहा हूँ। सवाल मेरा ये है कि बैंक में गाड़ी रख के पैसे लेना या पैसे रख के गाड़ी लेना, इन दोनों तरीकों को जायज कहा जा सकता है या नाजायज है?
जी मजीद कॉल।
मेरा सवाल ये है कि गाड़ी किस्तों पे लेना सही है या नहीं?
जी, पहला सवाल हमारा जो है वो इकाले से मुताल्लिक है। इकाला अरबी का लफ्ज़ है। इकाले के माना यह है कि आपने सौदा किया और उसके बाद बाहमी रजामंदी से उस सौदे को कैंसिल कर देना, बाहमी रजामंदी से उससे सौदे को उसी कीमत के ऊपर कैंसिल कर देना, इवन कि आपने पैसे वसूल कर लिए हों तो सूरत में आप ये और माल भी दे दिया, माल दे दिया पैसे भी ले लिए, तो अब आपका जो है वो माल वापस ले लेना और उसके पैसे उसको दे देना दोनों फरीकेन की रजामंदी से ये जायज़ है, इसमें हरज नहीं है। बल्कि अगर वाकई सामने वाला मुसलमान जो कि इकाला करना चाहता है, सौदा कैंसिल करना चाहता है, वो मजबूर है, परेशानी में है, कोई ऐसा मसला हो गया, इधर सौदा किया उधर जनाब जो है वो कोई हादसा पेश आ गया, उसके लिए उसको रकम की ज़रूरत है, تو یوں مسلمان کی پریشانی کو دیکھتے ہوئے جو شخص جو ہے وہ اکالہ کرتا ہے اس کے لیے تو مغفرت کی نوید ہے، بخشش کا جو ہے وہ پروانہ ہے، اللہ تبارک و تعالی جو ہے وہ کی جانب سے اس کو بے شمار جو ہے وہ ثواب جو ہے وہ ملتا ہے. احادیث طیبہ میں بھی اس کے فضائل بیان کیے گئے. تو لہٰذا بعض لوگ دکان کے اوپر یہ لکھ کر جو ہے وہ لگا دیتے ہیں کہ جناب نو ریٹرن نو ایکسچینج. مارکیٹ ٹرم کے اعتبار سے بھی بات کریں تو ایسی دکانوں کامیاب اس اعتبار سے نہیں ہوتی کہ کسٹمر کو وہاں پر جو ہے وہ ریلیف نہیں مل رہا ہوتا. تو اگر یہ لکھ کے لگایا ہوا بھی ہے آپ نے تو بھی بہرحال اگر کوئی مسلمان آتا ہے اور آپ اس کی پریشانی اس کی حاجت کو دیکھتے ہوئے اکالہ کرتے ہیں تو یقیناً ثواب کے مستحق ہوں گے. اکالہ کرنا واجب نہیں ہے اور ون سائڈ اکالہ ہوتا بھی نہیں ہے، اکالہ ہوتا جو ہے وہ بوتھ سائڈ سے، دونوں کی رضامندی سے ہی اکالہ ہوگا. لیکن بہرحال اکالہ اسی وقت ہوتا ہے جبکہ وہ چیز ایز اٹ از اپنی کنڈیشن کے اوپر جو ہے وہ موجود ہو. اگر اس چیز میں سے کچھ حصہ آپ نے جو ہے وہ ختم کر لیا، استعمال کر لیا، کچھ باقی ہے تو پھر وہ اکالے کی پھر اس کی دوسری جو ہے وہ شرائط جو ہے وہ ہو جاتی ہیں. تو بہرحال اکالہ کر لینا چاہیے اگر کوئی سامنے والا حاجت مند ہے، ضرورت مند ہے تو بالکل کر لینا چاہیے. اور جہاں واقعی یہ لگے کہ جناب یہ شخص جو ہے وہ چیز رکھتا ہے، استعمال کرتا ہے اور پھر واپس آ کے جو ہے وہ ریٹرن کرتا ہے تو ایسو کو جو ہے وہ منع بھی کیا جا سکتا ہے، جبکہ دکھ رہا ہے کہ وہ ضرورت اور حاجت کے بغیر جو ہے وہ فقط اس چیز کا مس یوز کر رہا ہے تو پھر بالکل اس کو اس سے منع بھی کیا جا سکتا ہے. دوسرا سوال ہمارا کہ بینک میں آپ کا پیپر رکھ کے، گاڑی کے پیپر یا جناب مکان کے پیپر رکھ کے گاڑی لینا کیسا؟ عمومی طور پر بینک سے جو گاڑی وغیرہ دی جاتی ہے وہ سود کے اوپر ہوتی ہے، اس کی جو ٹرمز اینڈ کنڈیشن ہوتی ہیں اس کا تعلق سود کے ساتھ ہوتا ہے، یا اگر سود کے ساتھ نہ ہو تو بھی بہرحال اس میں دیگر ناجائز شرائط موجود ہوتی ہیں. تو یوں بینک سے گاڑی لینا جائز نہیں ہے. جو آپ ڈاکومنٹس وغیرہ یا زیورات وغیرہ رکھتے ہیں در حقیقت ان کی حیثیت تو رہن کی ہوتی ہے، اور رہن کو استعمال کرنا جائز نہیں ہوتا نہ راہن کے لیے اور نہ ہی مرتہن کے لیے، یعنی جس نے رہن رکھوایا نہ اس کے لیے اور نہ ہی جس کے پاس رکھوایا گیا اس کے لیے، دونوں کے لیے استعمال اس کا جائز نہیں ہوتا، وہ بس ایز اے سیکیورٹی جو ہے وہ چیز سیو رہتی ہے. تو ویسے عام طور پہ آپ کسی جگہ سے کوئی اپنا جو ہے وہ اس طرح کا سودا خرید رہے ہیں ادھار میں اور وہ کہتا ہے کہ بھائی سیکیورٹی کے طور پہ میرے پاس کچھ جمع کرائیں، تو وہاں جمع کروا کے لینے میں حرج نہیں ہے، جبکہ وہ جو سودا ہے وہ سودا جائز طریقے سے ہو. ہمارا اگلا سوال بھی یہی ہے قسطوں پر گاڑیوں کا، تو قسطوں پر گاڑیوں کی خرید و فروخت تو فی نفسی ہی جائز ہے کہ آپ اس چیز کی قیمت ہی زیادہ طے کر لیں. کیش پر اس گاڑی کی قیمت 15 لاکھ ہے، آپ انسٹالمنٹ کے اوپر اس گاڑی کی قیمت جو ہے 20 لاکھ طے کر لیں، مگر قسط لیٹ ہونے پر پینلٹی چارج کرنا یا قیمت میں اضافہ کرنا یا انشورنس یا اور دیگر ناجائز شرطیں لگانا جو کہ عموماً ہمارے یہاں فی زمانہ مارکیٹ میں لگائی جاتی ہیں، تو ان شرائط کے ساتھ قسطوں پر گاڑی خریدنا اس کی ہرگز اجازت نہیں ہے. جی کچھ میسیجز بھی ہیں، ہم ان کی طرف بھی بڑھتے ہیں اور انہیں بھی شامل سلسلہ کرتے ہیں. ایک سوال یہ ہے کہ جناب ایک اکاؤنٹ ہے جس میں 1000 روپے رکھنے پر، موبائل ڈیجیٹل بینکنگ کا اکاؤنٹ ہے اور 1000 روپے ڈیلی رکھنے پر ڈیلی جو ہے وہ آپ کو فری منٹس اور ایم بیز ملتے ہیں، تو کیا یہ سہولت لینا ٹھیک ہے؟ دیکھیے جو آپ کا اماؤنٹ رکھا ہوا ہوتا ہے اس طرح کے اکاؤنٹس میں اس کی حیثیت قرض کی ہوتی ہے، تو قرض پر اگر کنڈیشنل جو ہے وہ پروفٹ دیا جا رہا ہے، مشروط طور پر دیا جا رہا ہے کہ آپ اتنا بیلنس مینٹین رکھیں گے تو آپ کو یہ چیز ملے گی، تو یہ ناجائز اور سود ہی ہے. حدیث پاک میں ہے کلو قرض جرہ منفیتن فہو ربا، ہر وہ قرض جو نفع کھینچ کر لائے وہ سود ہے. اب منفیات کی بات کی گئی، نفع کی بات کی گئی، تو نفع کا ضروری نہیں ہے کہ وہ جناب آپ کا کرنسی ہی ہو، بلکہ وہ کسی سروس کی صورت میں بھی اگر آپ کو نفع مل رہا ہے تو وہ بھی بہرحال منفیات ہی ہے اور وہ بھی سود ہے. تو اب یہاں پر فری منٹس اور فری ایم بیز کی جو سروس جو ہے وہ آپ کو قرض پر، لون پر کنڈیشنل جو ہے وہ مل رہی ہے تو یہ جائز نہیں ہے اس کو استعمال کرنا. یا اگر اکاؤنٹ ایسا ہے کہ اس اکاؤنٹ میں یہ شرط جو ہے وہ کمپلسری ہوتی ہے تو بھی جائز نہیں ہے. एक सवाल ये है कि जनाब सहरी में फिश खाकर रोजा रख सकते हैं? जी हाँ बिल्कुल, खाना तो जायज है। हाँ अलबत्ता वो फिश दिन भर जो है वो प्यास क्या लगाएगी क्या नहीं, इस एतबार से बहरहाल किस खाने का इंतखाब सहरी में करना चाहिए वो हर एक जगह की मौसम और तबीयतों के एतबार से मुख्तलिफ हो सकता है। बहरहाल फी नफसी शरई एतबार से फिश सहरी में खाने में भी कोई हरज नहीं है। एक सवाल यह है कि पैसे मार्केटिंग के जरिए यानी स्टॉक मार्केट से पैसा कमाते हैं तो वो सही है या गलत है? स्टॉक मार्केट एक बहुत डिटेल्ड टॉपिक है। बहरहाल स्टॉक मार्केट में उमूमी तौर पर जो तरीक़ेकार होता है और जो उन कंपनियों का आपस का तरीक़ेकार होता है वो कई उमूर के एतबार से नाजायज़ है, तो उसकी हरगिज़ हरगिज़ इजाज़त नहीं है। जी बढ़ते हैं आपकी कॉल्स की तरफ। जी कॉल्स,
मेरा नाम अब्दुल समद, मेरा ताल्लुक जोड़िया बाजार कराची से है। मेरा मुफ्ती साहब से ये सवाल है कि यहाँ मार्केट में रोज आइटमों के रेट अप डाउन बहुत ज्यादा होते हैं, कभी या तो बहुत ज्यादा बढ़ जाते हैं और कभी बिल्कुल नीचे आ जाते हैं। तो इस वजह से हम सौदा बेचते हैं, जिस दिन सौदा बेचते हैं उस दिन रेट थोड़ा अच्छा होता है तो एक दो दिन बाद वो रेट नीचे आ जाता है, फिर ताजिर खरीदार जो होता है वो मुकर जाता है कि मैंने सौदा नहीं लिया है, मैंने नहीं उठाना माल, या माल सही नहीं है हम नहीं उठाएंगे। तो इस वजह से फिर ये झगड़े का भी सबब बनता है। आया उस खरीदार का ऐसा करना कैसा, मुफ्ती साहब रहनुमाई फरमा दें।
जी ये वही देखें जो हमने इब्तिदान पहले एक वीडियो सवाल के जवाब में कहा, उस सवाल में जो है वो दुकानदार की तरफ से सवाल था और यहाँ पर जो है वो खरीदार वाले पॉइंट को वाजे किया गया कि जब माल सस्ता हो जाता है तो फिर खरीदार भी मुकर जाता है, हालांकि उसका मुकरना भी जायज नहीं है, ऐसा करने वाला गुनाहगार होगा। तो लिहाजा इसीलिए बाज लोग जो है वो एडवांस जो है वो ले लेते हैं। मगर यहाँ पर एक बात याद रहे कि बस औकात ऐसा होता है कि सौदा वन साइड एक शख्स कैंसिल कर देता है, माल नहीं उठाता। अब आप भी वो माल जब वो नहीं उठा रहा तो आपने वो माल किसी दूसरी पार्टी को बेच दिया। अब जो उसका बयाना आपके पास होता है आप वो जब्त कर लेते हैं, तो बयाना जब्त करना ये जायज़ नहीं है। आप उसको इस चीज़ पर तो फोर्स कर सकते हैं कि तुम अपना माल उठाओ, लेकिन आप उस माल को आगे किसी और को बेच दें और फिर उसका बयाना जब्त करके बैठें, ये जायज़ नहीं है। हाँ अलबत्ता ये हो सकता है कि ऐसे ताजिरों को आप अपनी ब्लैक लिस्ट में डाल दें कि जनाब आइंदा इनसे जो है वो क्रेडिट के ऊपर सौदा जो है वो नहीं करना। इसी तरह इसका बेहतर हल ये भी हो सकता है कि ख़रीदारी करते वक्त ही इस बात को वाजे कर दिया जाए या डॉक्यूमेंट पे लिख लिया जाए कि आज जो हमारा रेट तय हो रहा है यही जो है वो रेट रहेगा, मार्केट में रेट अप हो या डाउन हो हम दोनों में से कोई भी इसकी वजह से इस पर कोई भी जो है वो सौदे को कैंसिल नहीं करेगा बल्कि इसको पूरा करेगा। तो बिल्कुल इस तरह की वजाहत डालने में कोई हरज नहीं है। जी मजीद कॉल।
मेरा एक देहाती इलाका है, हम बकरे खरीदते हैं तो उस पे जो बकरे होते हैं ना, एक मिसाल में 10 बकरे हैं, वो लाख रुपए से हम लेते हैं, फिर वो जो खरीद के देता है वो लाख रुपए अपना उठा लेता है और नफा हम आधा आधा हिस्सा कर लेते हैं, क्या इस तरह बकरे खरीदना जायज है?
जी मजीद कॉल।
अल्लाह इसका कादरी बात कर रहा हूँ, तो एक सवाल ये है कि ये जो प्राइस बॉन्ड की है लेते हैं उसका अगर नाम निकल आता है तो मिल जाए, ये जायज है कि नाजायज है?
जी मजीद कौर।
माजे जिला पढ़ते वक्त अगर सामने तस्वीरें हो तो क्या होता है?
जी बकरे जो है वो खरीदते हैं, अब ये जो सूरत हाल इन्होंने बयान की वाजे इतनी नहीं है, लेकिन बहरहाल अगर कोई शख्स जो है वो माल खरीदता है और खरीद के जो है वो आगे बेच देता है, या एक ने इन्वेस्टमेंट की और दूसरे को जो है वो बेचने का वकील किया कि यार इसकी चंद दिन देखभाल करनी है और फिर तुम्हें इसको बेचना है, तो इन्वेस्टमेंट अगर इस तौर पर है कि एक शख्स को जो है वो आप माल खरीद लेता है और दूसरा बेच रहा है, तो यहाँ पे तो दूसरा प्रॉफिट में परसेंटेज का हकदार नहीं होगा। हाँ आप उसे जो है वो फिक्स सैलरी के ऊपर जो है वो आप उसे रख सकते हैं, या उसको आप बेचने के कमीशन के ऊपर जो है वो रख लें कि भाई तुम मेरा माल जो है वो बिकवाओगे तो मैं फी जानवर तुम्हें इतना कमीशन दूंगा, मगर उस कमीशन का, उस कमीशन की परसेंटेज का मार्केट के मुताबिक होना ज़रूरी है। अगर मार्केट में ब्रोकरी जो है वो 2% चल रही है तो 2% ही आप दे सकते हैं, इससे ज़्यादा नहीं दे सकते। اور ایک یہ ہے کہ آپ بکرے خود نہ خریدیں، کسی شخص کو پیسے دے دیں کہ یہ پیسے لو اور اس سے جا کے بکرے خریدو اور پھر اس کو مارکیٹ میں بیچو، جو پروفٹ ہوگا وہ ہمارے درمیان جو ہے وہ اتنی پرسنٹیج کے اعتبار سے تقسیم ہوگا۔ تو یہ مداربت کہلاتی ہے، یہ جائز ہے، مگر اس میں اس بات کا خیال رکھا جائے گا کہ اگر خدا نخواستہ نقصان بڑھا اور وہ بڑھ کر کیپٹل کی طرف گیا تو وہ کیپٹل کی طرف بڑھنے والا نقصان جو ہے وہ انویسٹر کو برداشت کرنا پڑے گا، وہ ورکنگ پارٹنر پر نہیں ڈالا جا سکتا۔ ہمارا دوسرا سوال ہے پرائز بانڈ سے متعلق۔ پرائز بانڈ جائز ہے اور اس پر ملنے والا انعام بھی حلال ہے، اس میں کوئی حرج نہیں ہے۔ ہاں البتہ ملک پاکستان کی اگر ہم بات کریں تو یہاں پر ایک پریمیم پرائز بانڈ 40,000 والا ہے، وہ ناجائز ہے کیونکہ وہ سود ای معاملات پر مشتمل ہے۔ در حقیقت وہ رسید ہوتی ہے، ریسپٹ ہوتی ہے اس کے اگینسٹ جو کہ آپ نے بینک میں پیسے جمع کرائے ہوئے ہوتے ہیں، تو اس لیے وہ ناجائز ہے۔ جبکہ جو عام نارمل پرائز بانڈ ہے ان کے جواز کی وجہ یہ ہے کہ وہ ریسپٹ نہیں ہے بلکہ وہ خود اٹس آن جو ہے وہ کرنسی کے طور پر یوز ہوتا ہے کہ اگر وہ گم ہو گیا تو گویا کہ آپ کا، اگر 700 والا پرائز بانڈ گم ہو گیا تو مطلب یہ کہ آپ کے 700 روپے ضائع ہو گئے۔ جبکہ جو پریمیم پرائز بانڈ ہے اس میں اگر آپ کے پاس جو اس کا سرٹیفکیٹ ہے یا جو بانڈ ہے وہ اگر گم ہو جاتا ہے تو اس سے کوئی فرق نہیں پڑتا، آپ بینک میں جا کے اپنے این آئی سی کے اوپر دوبارہ اسے رینیو جو ہے وہ اس کا لے سکتے ہیں، کاپی لے سکتے ہیں۔ تو یہ دونوں میں فرق ہے۔ تو جو کرنسی کے طور پر استعمال ہوتا ہے، کرنسی جیسی اس کی حیثیت ہے، مال جیسی حیثیت ہے، در حقیقت تو مال کا اس کے اوپر ڈیپینڈ کرتا ہے کہ وہ خود جو ہے وہ مال ہے، تو بہرحال وہ جائز ہے اور اس پر ملنے والا انعام بھی حلال ہے۔ لیکن ہم یہ جواب ملک پاکستان کے پرائز بانڈ سے متعلق دے رہے ہیں۔ اگر دیگر کنٹریز کے اندر پرائز بانڈ کی کچھ اور سچویشنز ہیں تو وہاں احکامات جدا ہو سکتے ہیں، لہٰذا اس کے لیے انہیں چاہیے کہ دارالفتا اہل سنت کی جو انٹرنیشنل ڈیسک کے نمبرز ہیں آپ ان کے اوپر جو ہے وہ رابطہ کر کے وہاں کے بانڈ کی سچویشن بیان کر کے اس پر شرعی رہنمائی حاصل کر سکتے ہیں۔ تیسرا سوال ہے جنازہ اور تصویر۔ نماز جنازہ عین مسجد میں تو پڑھنا ہی منع ہے، فنائے مسجد میں پڑھی جاتی ہے یا پھر باہر کی طرف پڑھی جاتی ہے، تو مسجد فنائے مسجد میں تو عموماً تصاویر نہیں ہوتی، بسا اوقات سچویشنز باہر کی طرف ہوتی ہے کسی گراؤنڈ میں، یا جناب آپ کسی روڈ پر پڑھ رہے ہیں تو اب مے بی کہ کہیں دور جو ہے وہ تصاویر نظر آ رہی ہوں، تو اب اگر جو ہے وہ سامنے تصاویر جو ہے وہ نہیں ہیں، بالکل جناب قبلے کے سامنے، نمازی کے بالکل سامنے نہیں ہیں، دور ہیں اور ارد گرد ہیں، تو اس میں جو ہے وہ نماز جنازہ میں حرج نہیں ہے۔ البتہ پھر بھی حتی الامکان کوشش کر کے ایسی جگہوں کا انتخاب کرنا چاہیے جو کہ جاندار کی تصاویر سے پاک ہی ہو۔ کچھ میسیجز بھی ہیں، ہم انہیں بھی جو ہے وہ شامل کرتے ہیں۔ ایک سوال یہ ہے کہ صغیرہ گناہ میں کون کون سے گناہ شامل ہیں۔ حدیث طیبہ کے اندر کبیرہ گناہ بیان کیے گئے اور بزرگان دین نے بھی کبیرہ گناہوں پر کتابیں جو ہے وہ لکھیں۔ صغیرہ گناہوں کو اسپیسیفک کسی نے الگ سے جمع کرنا میرے علم میں نہیں ہے، صغیرہ گناہ موجود ہیں، لیکن صغیرہ گناہ جاننے کر جو بعض لوگوں کا یہ ذہن بن جاتا ہے یا شیطان ان کو اس طرف لے کر جاتا ہے کہ یار یہ تو چھوٹا گناہ ہے، یہ تو صغیرہ گناہ ہے، کر لیتے ہیں، یاد رہے کہ اگر چھوٹا گناہ بھی ہلکا جان کر کیا گیا تو وہ کبیرہ ہو جاتا ہے، یوں ہی صغیرہ گناہ بار بار کرنے سے بھی کبیرہ ہو جاتا ہے۔ پھر گناہ چاہے وہ صغیرہ ہو یا کبیرہ، دونوں ہی اللہ تبارک و تعالیٰ کی نافرمانی ہے، اور اللہ کی نافرمانی سے بچنا بہر صورت ضروری ہے چاہے وہ چھوٹی ہو یا بڑی، کیونکہ اگر وہ چاہے تو بڑے گناہ کو بھی معاف کر دے اور اگر وہ چاہے تو چھوٹے سے گناہ کے اوپر بھی ایسی پکڑ فرمائے کہ بندہ کے لیے اس کا جواب دینا مشکل ہو جائے۔ تو لہٰذا گناہ صغیرہ ہو یا کبیرہ ہمیں اس سے بچنا بہرحال ہر صورت میں ضروری ہے، اور کوئی بھی گناہ ہو اس سے توبہ کرنی چاہیے، اللہ کی بارگاہ میں سچی توبہ کرنی چاہیے۔ ہاں صغیرہ گناہ جو ہے وہ نیکیوں سے جو ہے وہ مٹ جاتے ہیں، جبکہ کبیرہ گناہ جو ہے وہ توبہ، سچی توبہ کے ذریعے مٹتے ہیں، یا بعض افعال ہیں کہ جن کے ذریعے سے مٹ جاتے ہیں، جیسے حج مقبول، یوں ہی جنازے کو کندھا دینا، یہ 40 قدم کندھا جو لے کر جنازے کو چلتا ہے اس کے 40 کبیرہ گناہ مٹا دیے جاتے ہیں۔ ایک اور سوال ہے، ہم اسے بھی شامل کرتے ہیں، کہ ایک سوال یہ ہے کہ بیمہ پالیسی کے پیسوں سے عمرہ ہو سکتا ہے؟ बीमा पॉलिसी में जो आपने अपनी रकम जमा करवाई थी वो तो आपकी ही रकम है, वो आपके लिए हलाल है, उससे आप उमरा कर सकते हैं, लेकिन उसके ऊपर जो इंटरेस्ट मिला है, सूद मिला है, वो आपके लिए हलाल नहीं है, वो सूद है, तो आप उससे उमरा क्या, उससे आप कुछ भी नहीं कर सकते। आप पर लाजिम है कि वो माल शरई फकीर यानी मुस्तहिक ज़कात को सवाब की नीयत के बगैर सदका करें, और जो इंश्योरेंस करवाई थी सूदी उसकी अल्लाह अज़्ज़ुल की बारगाह में सच्ची तौबा भी करें। याद रहे कि अल्लाह तबारक व ताला पाक है और पाक माल को ही कबूल फरमाता है। अल्लाह के घर पर जा रहे हैं तो अब हराम माल से जाएंगे तो क्यों कर जो है वो आपका उम्रा या हज जो है वो कबूल होगा, बल्कि यहाँ तक आया कि जो माल हराम से हज करता है और लब्बैक कहता है तो आगे से जवाब आता है ला लब्बैक, यानी वो कहता है कि मैं हाजिर हूँ, तो जवाब ये आता है कि नहीं तेरी हाजिरी कबूल नहीं है। तो बहरहाल अपने माल को हलाल करना चाहिए, पाक करना चाहिए और पाक माल से ही सारे काम करने चाहिए, हराम से बचना ये हर मुसलमान के लिए ज़रूरी है। एक सवाल ये है कि हम कोई चीज़ गिरवी रखी जाए तो उससे नफ़ा हासिल करना कैसा है? गिरवी रखकर उससे नफ़ा उठाना जायज़ नहीं है। उमूमी तौर पर ऐसा होता है कि लोग जो है वो घर वगैरह गिरवी ले लेते हैं और फिर जितना अरसा वो गिरवी उनके पास होता है, यानी जिसने कर्ज दिया है किसी को, अब उसने घर उसका गिरवी रख लिया तो अब वो उस गिरवी घर को इस्तेमाल करता है, खुद रिहाइश अख्तियार कर लेता है या उसको रेंट आउट कर देता है और उसका किराया इस्तेमाल करता है, ये जायज़ नहीं है। दर हकीकत ये कर्ज पर नफ़ा उठाना है और कर्ज पर नफ़ा उठाना जो कि मशरूत होता है वो सूद है, हराम है, इस्लाम में इसकी हरगिज़ इजाज़त नहीं है, लिहाजा ऐसा करना बिल्कुल भी जायज़ नहीं है। जो रहन के ऊपर नफ़ा उठाया जाता है वो नाजायज़ और गुनाह है। जी मजीद कॉल की तरफ बढ़ते हैं और आपके सवाल शामिल करते हैं। जी कॉल दीजिए।
क्या फरमाते उलमाए दीन और मुफ्तियाने कराम इस मसला के बारे में कि हमारी बाजार में ब्रोकरी जब काटी जाती है तो उसके अंदर दुकान के आदमियों के लिए 10% के हिसाब से मेहनताना काटा जाता है और फिर मेहनताना मजदूर को नहीं, दुकान के आदमी को नहीं दिया जाता है, तो इस तरह का ये सेठों का ये अमल करना कैसा?
जी देखिए, ब्रोकरी तो उमूमी तौर पर दो सौदे करवाने के दरमियान ब्रोकर जो मेहनत करता है उसकी ब्रोकरी जो है वो होती है, और ब्रोकरी का मार्केट के मुताबिक होना ज़रूरी है, उर्फ के मुताबिक होना ज़रूरी है, उससे ज़्यादा आप नहीं ले सकते। तो लिहाजा जो उसका उर्फ है उसके मुताबिक ही लेंगे। आप कहें कि उर्फ के मुताबिक ब्रोकरी लें और बकिया जो है वो मेहनताना के नाम पर लें तो ये जायज़ नहीं है। ये कई जगहों पर होता है, कई मार्केट्स के अंदर होता है। मिसाल के तौर पर आप कार लेने जाएं, बाइक लेने जाएं, तो अब जब आप नई कार या बाइक जो है वो ख़रीदते हैं तो दुकानदार कीमत के अलावा तकाजा करता है कि भाई ये हमारे लिए बच्चे हैं, इन्होंने जनाब इस बाइक को देखा भाला है तो इनको भी कुछ दें। अभी देखा भाला है तो वो आपके एम्प्लॉय हैं, इसीलिए तो उन्होंने देखा भाला है, उसे आपकी चीज़ थी, तो अब हम किस बात का जो है वो उसे पैसे दें? तो ये मुतालबा करना ये दुरुस्त नहीं है। उसका जो भी मेहनताना बनता है वो आपका जो है वो एम्प्लॉय है, आपका मुलाजिम है, आप पर जो है वो लाजिम है। हाँ, मैं अगर कोई काम करवाऊँ स्पेशली जिसका ताल्लुक मेरी ज़ात के साथ है और वो भी मेरे ख़रीदने के बाद, तो ठीक है कि मैं उसका मुआवजे का जो है वो आपके से पहले तय भी करूँगा और उसकी मैं अदायगी भी करूँगा। लेकिन अगर ऐसा नहीं है तो दुकानदारों की जानिब से या मालिकान की जानिब से मज़दूरों के नाम पर मुतालबा भी दुरुस्त नहीं है, और दूसरा ये कि जहाँ मुतालबा किया गया और वहाँ पर मज़दूरों को नहीं दिया गया तो इसमें दूसरा झूठ भी पाया जाता है कि यानी अगर हकीकतन देते हों तो भी मुतालबा दुरुस्त नहीं, और अगर हकीकतन नहीं देते तो ये तो एक और जो है वो झूठ जो है वो हो गया कि आप जिसके नाम पर ले रहे हैं उसको जो है वो आप दे भी नहीं रहे, तो इस तरह करना जायज़ नहीं है। जी मजीद बात।
मेरे से पैसे लिए थे कि कारोबार के लिए ना, पार्टनरशिप पे, आप मुझे पैसे दो तो जो नफा होगा वो आधो आध होगा, तो अब वो नफा ये है कि महीने में मुझे कभी वो 10,000 रुपया दे देता है, कभी वो 5,000 देता है, कभी 8,000, ना रकम कन्फर्म नहीं है उससे ना,
पार्टनरशिप की और उसमें नफा जो है वो तय नहीं है। लोग ये समझते हैं कि अगर आप पार्टनरशिप करते हैं और उसमें आप, या अगर आप पैसा देते हैं और उसमें आप प्रॉफिट तय कर लेते हैं तो वो सूद हो जाता है, अगर वो फिक्स ना हो, अनफिक्स हो, तो वो जायज़ रहता है। हालांकि ये दुरुस्त नहीं है। पैसा देना दो तौर पर होता है, ایک پارٹنرشپ کے طور پر اور ایک لون کے طور پر. اچھا اب بسا اوقات لوگ لون کو پارٹنرشپ کہہ رہے ہوتے ہیں، پارٹنرشپ کو لون کہہ رہے ہوتے ہیں اپنے اپنے کانسیپٹ کے اعتبار سے، لیکن بنیادی طور پر دونوں میں فرق کیا ہے؟ جو پارٹنرشپ کے اوپر پیسہ دیا جاتا ہے وہ رسک کی بنیاد پر ہوتا ہے، پروفٹ اینڈ لاس کی بنیاد پر ہوتا ہے. اور یہ بات یاد رکھیں کہ لاس جب کہا جاتا ہے تو اس سے مراد پروفٹ کا لاس نہیں ہوتا، بلکہ کیپیٹل کا لاس مراد ہوتا ہے. کہ اگر آپ کیپیٹل کے لاس کے اوپر بھی رضا مند ہیں اور اب آپ جو ہے وہ مال دے رہے ہیں کسی کو، تو اٹ مینس کہ اب آپ، اس کا مطلب یہ ہے کہ آپ اس کو پارٹنرشپ کے طور پہ دے رہے ہیں. اور اگر آپ پیسہ اس کنڈیشن کے ساتھ دے رہے ہیں کہ بھائی جو میں پیسے دے رہا ہوں میرے پیسے مجھے پورے ہی واپس ملیں، آپ پروفٹ میں تو اپ اینڈ ڈاؤن کر لینا، اس میں لاس میں برداشت کر لوں گا، کیپیٹل کا لاس میں برداشت نہیں کروں گا، مجھے اپنے کیپیٹل پورا ہی چاہیے، آپ چاہے سال بعد دیں، دو سال بعد دیں، جو بھی ٹرمز اینڈ کنڈیشن طے ہوتی ہیں. تو یہ واضح کرتی ہے اس بات کو کہ آپ پروفٹ جب آپ جو ہے فقط اس کی بات کر رہے ہیں، کیپیٹل میں لاس کو برداشت نہیں کر رہے، تو اس کا مطلب یہ ہے کہ آپ ایز اے لون پیسہ دے رہے ہیں، آپ بطور پارٹنرشپ نہیں دے رہے. تو جب آپ ایز اے لون دیں تو پھر چاہے پروفٹ فکس ہو یا انفکس ہو، دونوں ہی سود ہیں. کہ حدیث پاک کے مطابق ہر وہ قرض جو نفع کھینچ کر لائے گا وہ سود ہوگا، تو وہ حرام ہے، اس کی اجازت ہرگز نہیں ہے. ہاں اگر واقعی آپ پارٹنرشپ کے بنیاد پر دے رہے ہیں، آپ کیپیٹل میں بھی لاس برداشت کرنے کو تیار ہیں، تو اب اگر آپ پروفٹ کو طے نہیں کریں گے تو آپ تو اور زیادہ آپ پھر گناہگار ہوں گے. کیوں؟ کیونکہ پروفٹ طے ہونا جو ہے وہ ضروری ہے تاکہ بعد میں جھگڑا نہ ہو. لیکن پروفٹ جو ہے وہ کبھی بھی 1000, 2000, 5000 سے فکس نہیں کیا جاتا، بلکہ پروفٹ کو پرسنٹیج میں جب آپ فکس کرتے ہیں پارٹنرشپ میں، تو وہ پرسنٹیج کے اندر فکس کرنا جو ہے وہ ضروری ہے. کیونکہ آپ 5000 اگر فکس کر دیں گے تو مے بی کہ اس منتھ جو ہے وہ نفع ہی 5000 ہوا ہو، تو دوسرے پارٹنر کو کیا ملے گا؟ تو لہٰذا پرسنٹیج میں کیا جاتا ہے کہ چاہے 1000 ہو، چاہے 5000 ہو یا 5 لاکھ ہو، اس پرسنٹیج کے اعتبار سے دونوں پارٹنرز کے درمیان جو ہے وہ تقسیم ہو جائے گا. تو اس چیز کا خیال رکھنا ضروری ہے کہ آپ کر کیا رہے ہیں، پارٹنرشپ یا لون. لون ہے تو اس کے اوپر آپ کچھ بھی جو ہے وہ پیسے نہیں لے سکتے، نہ فکس نہ ہی انفکس، دونوں جو ہے وہ سود ہو جائیں گے کہ وہ کنڈیشنل ہیں آپ کے. اور جہاں تک بات رہی پارٹنرشپ کی، تو اس میں آپ کو پروفٹ کی مقدار کو متعین کرنا ضروری ہے، لیکن وہ ہوگی پرسنٹیج کے اندر، وہ فکس اماؤنٹ کی صورت کے اندر نہیں ہوگی. اگر ایسا کیا تو گناہگار ہوں گے، لازم ہوگا کہ آپ اپنے جو آپ کا ایگریمنٹ ہے اس کو جو ہے وہ ریوائز کریں، اور درست شرعی طریقہ کار کے مطابق ہی ریوائز کریں. ہمارے سلسلے کا وقت ختم ہوا. اللہ تبارک و تعالیٰ سے دعا ہے جو سنا اسے یاد رکھنے، اس پر عمل کرنے، اسے دوسروں تک پہنچانے کی سعادت نصیب فرمائے. آمین. بجاہ النبی الامین صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم.
جانے مسائل دو علماء